समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रम विशेषतः अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै आयात प्रतिस्थापन, उत्पादनमा वृद्धि र पूर्वाधारको विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति अवलम्बन गरिने विषयमा केन्द्रित रहेको छ। कृषि, पर्यटन, जलस्रोत, सड़क सञ्जाल एवं शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा बढ़दो जनआकांक्षालाई सम्बोधन गर्न यो नीति तथा कार्यक्रम कतिको परिणाममुखी रहला त्यो त हेर्न बाँकी नै छ। आगामी साता सरकारले पेश गर्ने नयाँ बजेटमा के कसरी साधन स्रोतको बाँडफाँट हुन्छ त्यसबाट पनि कतिपय विषयहरू प्रष्ट हुँदै जानेछन्। संघीयता कार्यान्वयनको दिशामा प्रस्तुत नीति र कार्यक्रम कतिको सहयोगी हुन्छ यसबारे पनि हामी चर्चा गर्दैछौ। अन्तर्सम्वादमा आज हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाल। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार डाक्टर साहब, स्वागत छ रेडियो नेपालको यो अन्तर्सम्वादमा। अब हिजो मात्रै सम्मान्य राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत भयो। धेरै विषयहरू समेटिएका छन्। हामी केही विषयहरूलाई केलाउने प्रयास गरौं डाक्टर साहब। अब राष्ट्रिय योजना आयोगकै सन्दर्भको कुरा गर्दा होइन, कुनै पनि सरकारले पूर्व तयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भई राष्ट्रिय योजना आयोगबाट सिफारिश नभएका आयोजना बजेटमा समावेश नगर्ने भनेर भनिएको छ होइन। भन्नाले अलिकति अब यो रकमहरू छरियो, योजनाहरू एकदम छरपष्ट भयो होइन, अलिकति योजनाबद्ध भएन भन्ने जुन गुनासो आइरहेको थियो, सायद त्यसैले सम्बोधन गर्नलाई हो यो योजना आयोगको भूमिका अलिकति खोजिएको देखिन्छ नि। यहीँबाट कुराकानी सुरु गरौँ।
हस्, धन्यवाद। खासमा अब नीति तथा कार्यक्रममा धेरै कुराहरू समेटिएका छन्। समग्रमा चाहिँ देशको आर्थिक सामाजिक रूपान्तरण कसरी गर्ने भन्ने विषयमै केन्द्रित भएर आर्थिक योजनाको स्प्रिट र वार्षिक कार्यक्रमलाई समेट्ने गरी नीति तथा कार्यक्रम आएको छ। नीति तथा कार्यक्रममा धेरैजसो कुराहरू चाहिँ नीति निर्माण गर्ने आरएनडी इनोभेसनका कुराहरूसँग जोड्ने र संविधानमा जुन उल्लेख भएका कुराहरू तर पूर्ण रूपले कार्यान्वयन नभएका कुराहरूलाई अब परिभाषित गरेर जाने विषयमा, अनुसूचीमा दिएका अधिकारहरूलाई चाहिँ पुष्टि गर्ने विषयमा र संघीय संरचना अनुरूपको तहगत सरकारको समन्वयलाई कसरी बलियो बनाउने विषयमा बढी जोड दिएको छ र हाम्रो आर्थिक पुनरुत्थान गर्ने विषयमा पनि केन्द्रित भएर र जनताका मौलिक हक अधिकारहरूलाई सुरक्षित कसरी गर्ने र त्यसको प्रत्याभूतिको ग्यारेन्टी कसरी दिने र न्यायपूर्ण समाजको निर्माण कसरी गर्ने भन्ने विषयमै केन्द्रित भएर नीति तथा कार्यक्रम आएको छ। जहाँसम्म अब विकास प्रशासन र सुशासनलाई जनमुखी बनाउने, भरपर्दो बनाउने र तपाईँको यो खास गरी रिजल्ट ओरिएन्टेड बनाउने भन्ने विषयमा छ। त्यसमा राष्ट्रिय योजना आयोगको भूमिका अन्तर्गत रहेका विषयहरू चाहिँ अब ठोस रूपमा आएका छन्। खास गरी हामीले इभिडेन्स बेस्ड पोलिसी बनाउने भन्ने विषयमा केन्द्रित भएर योजना आयोगले खास गरी आयोजनाहरूको वर्गीकरणको आधार र मापदण्ड तोक्ने काम गरेको छ र त्यसको फेरि यसपालि समीक्षा गरेर कस्ता कस्ता आयोजनाहरू चाहिँ कुन सरकारको मातहतमा हुने र त्यसलाई बजेट विनियोजन गर्दाखेरि अप्नाउनु पर्ने विनियोजन दक्षता, कार्यान्वयन क्षमता र त्यसको विकास सुशासनको सुनिश्चितता र वित्तीय अनुशासन कायम गर्न सक्ने ग्यारेन्टी सहित जान सक्ने गरी यी योजनाहरू चाहिँ यस्ता यस्ता सरकारले गर्नेछन् भन्ने हिसाबले एउटा प्रारूप तयार गरेको छ र त्यो चाहिँ सरकारले यो राष्ट्रिय आयोजना ब्याङ्क भन्छ हाम्रो राष्ट्रिय योजना आयोगमा रहेको जो राष्ट्रिय योजना ब्याङ्कमा प्रविष्ट गराइएका आयोजनाहरूलाई मात्रै सरकारले बजेट सुनिश्चित गर्ने भन्ने नै छ र त्यो अन्तर्गत हामीसँग झन्डै 7,000 जति आयोजनाहरू अहिलेसम्म प्रविष्ट भएका छन् तर त्यसमा धेरै आयोजनाहरू रुग्ण भएका, अलपत्र भएका, व्यवस्थित नभएका र बीचमै कन्ट्राक्ट तोडिएर अलपत्र परेका ती आयोजनाहरूको सूची सङ्कलन हुने काम चाहिँ अझै पनि बाँकी छ। त्यो विषयको अवस्था छैन तर अहिले चाहिँ के छ भने अब हामीले आयोजना ब्याङ्कमा प्रविष्ट गराउनलाई निकायगत मन्त्रालयबाट धेरै किसिमका त्यहाँ जुन मापदण्डहरू छन् ती मापदण्ड अनुसारको इन्फर्मेसनहरू त्यहाँ राखेर कम्तीमा यो कन्सेप्सुअल्ली चाहिँ यो आयोजना हो र यसबाट भोलि रिजल्ट निस्किँदाखेरि जनताको तपाईँको जनजीवनमा केही सुधार आउने, रोजगारी सृजना हुने, देशको अर्थतन्त्रमा केही न केही हिसाबले चाहिँ थप योगदान पुग्ने र तहगत सरकारको जुन समन्वयको जग छ त्यो बलियो बनाउने, अर्थात् खास गरी यो तपाईँको क्षेत्रीय असन्तुलन र जुन भौगोलिक असन्तुलनका समस्याहरू छन् त्यो समस्यालाई पनि केही न केहीले निराकरण गर्ने हिसाबले चाहिँ बनाइएका आयोजनाहरूलाई मात्र त्यहाँ प्रविष्ट गराइन्छ र त्यसको स्रोत सुनिश्चितता यदि छैन भने ती आयोजनाहरूलाई अगाडि बढाउन सक्ने अवस्था चाहिँ यो आयोजना बैङ्कले को प्रावधानमा चाहिँ नराखिएको व्यवस्था छ र त्यसलाई फिल्ट्रेट गरेर हामीले आवधिक योजनाको लक्ष्य अनुरूप त्यो लक्ष्यलाई प्राप्त गर्ने किसिमको इन्डिकेटर हासिल गर्न सक्छ सक्दैन त्यसको लेखाजोखा गरेर मात्रै आयोजनाहरू त्यहाँबाट प्रविष्ट गराएर हामीले चाहिँ फेरि बजेट विनियोजनको लागि पठाउने व्यवस्था छ।
अब डाक्टर साहब भनेपछि होइन अहिले हामीले जुन संघीयताको अभ्यास गरेका छौँ केन्द्रको अधिकारलाई चाहिँ तल्लो तहसम्म वितरण गर्ने भन्ने एउटा चाहिँ एउटा ब्रोड एउटा अन्डरस्ट्यान्डिङ छ। अब यहाँ केन्द्रमा योजना आयोग छ होइन, योजना कतिपय योजनाहरू चाहिँ अब स्थानीय तहले आफै निर्धारण गर्छन् होइन, कुन प्रकृतिको विषयलाई सम्बोधन गर्न खोजिएको भन्ने केही अन्यल होला कि भन्ने कारणले पनि यो प्रश्न राखेको छु। त्यसकारण संघीयता कार्यान्वयन गर्ने सिलसिलामा जसरी अधिकार प्रत्यायोजन गर्ने माथिबाट तल पठाउने जुन अभ्यास गरिरहेछ यस्तो यो प्रावधानले कतै सम्पूर्ण आयोजनाहरूको निगरानी चाहिँ केन्द्रबाट नै हुने, केन्द्रले नै अन्ततोगत बजेट दिने भन्ने अर्थ त लाग्दैन नि डाक्टर साहब?
होइन, त्यस्तो लाग्दैन। जस्तो हाम्रो के छ भने स्थानीय सरकारले पनि आयोजना ब्याङ्क बनाउने भन्ने गरी मोडल तयार गरेको छ, त्यो राष्ट्रिय योजना आयोगले दिग्दर्शनहरू बनाएर सम्पूर्ण स्थानीय सरकारलाई पनि त्यो सूचना सम्प्रेषण गरेको छ। त्यसै गरी प्रदेश सरकारलाई पनि प्रदेश सरकारको नीति तथा योजना आयोग मार्फत त्यहाँ पनि प्रदेश स्तरीय आयोजना ब्याङ्क तयार गर्ने भनेर सम्प्रेषण गरेको छ र दिग्दर्शनहरू पठाएको छ। त्यहाँमाथि हामीले यो प्रोजेक्ट इन्फर्मेसन सिस्टमको एउटा सफ्टवेयर पनि बनाएका छौँ, त्यो सफ्टवेयर चाहिँ प्रदेश नीति तथा योजना आयोगहरूलाई पनि हामीले सेयर गरिसकेका छौँ। उहाँहरूले पनि प्रदेश स्तरका आयोजना अथवा कार्यक्रम परियोजनाहरू यस्ता हुनेछन्, यो लिमिटेसनभित्र हुनेछ भनेर प्रदेश गौरवदेखि लिएर प्रदेश स्तरको नीति योजनाहरू जो संविधान प्रदत्त अधिकार अन्तर्गत बनाउनु पर्ने हुन्छ त्यो बनाउने गरी उहाँहरूले पनि काम गरिरहनु भएको छ। र स्थानीय तहमा पनि केही केही स्थानीय तहले त्यसको अभ्यास जस्तो पाँच वर्षे आवधिक योजना बनाउने, गुरु योजना बनाउने र त्यो अन्तर्गत मध्यमकालीन खर्च संरचना बनाउने, वार्षिक बजेट बनाउने र त्यो बजेटमा कार्यक्रमहरू राख्ने गर्दाखेरि उहाँहरूले पनि आफ्नो संविधान को अनुसूचीले दिएको अधिकार अनुसारका यी आयोजनाहरू हुन सक्छन् र हुन्छन् भनेर त्यही अनुसार बनाएको छ। तर के चाहिँ भएको छ भने विगत वर्षहरूको अध्ययन हेर्दाखेरि अनुभव हेर्दाखेरि स्थानीय तह प्रदेश र सङ्घले एउटै आयोजनामा कहिलेकाहीँ पैसा विनियोजन गरेको देखिएको छ। त्यस्तोमा चाहिँ दोहोरोपन आउने र कन्फ्लिक्ट क्रिएसन हुने अनि स्रोतको पनि दुरुपयोग हुने, त्यसले गर्दाखेरि हाम्रो विकास चाहिँ अवरुद्ध हुने भएको हुनाले हामी यो जुन एउटा कोरिडोर एक्ट चाहिँ इन्टरनेट कोरिडोर एक्ट हामी बनाउँदैछौँ त्यसले पनि यस्ता किसिमका समस्याहरूको चाहिँ भोलि समाधान गर्नेछ। र त्योभन्दा पनि अहिले ठ्याक्कै हामीले चाहिँ एउटा यो आयोजनाको वर्गीकरणको आधार र मापदण्ड भनेर ड्राफ्ट तयार गरेका छौँ, राष्ट्रिय योजना आयोगबाट त्यो तयार भएको छ। त्यसले चाहिँ ठ्याक्कै हाम्रो संविधानको अनुसूचीमा दिएको अधिकार अन्तर्गत जस्तो परियोजनाको तपाईँको महत्त्वको हिसाबले हुन्छ, कोही चाहिँ कोही राष्ट्रिय गौरवको हुनसक्छन् थोरै पैसा भए पनि, कोही धेरै पैसा भए पनि राष्ट्रिय गौरवको नभएर त्यो स्थानीय तह अथवा प्रदेशकै पनि रहन सक्छन्। त्यसले हामीले पाँच छवटा क्याटेगोराइजेसन गरेर प्रदेशले कस्तोलाई गर्ने, स्थानीयले कस्तोलाई गर्ने र सङ्घले कस्तोलाई गर्ने भनेर एउटा मोडालिटी तयार गरेका छौँ। त्यस अन्तर्गत जाँदाखेरि अब दोहोरोपन हुने अथवा एक्सक्लुजन र इन्क्लुजन एररहरू हुने जस्ता समस्याहरू नआउलान् भन्ने हाम्रो बुझाइ छ। र माथिबाट मात्रै नियमन गर्ने अथवा कन्ट्रोल गर्ने भन्ने हुँदैन, माथिको स्रोतबाट गएका आयोजना परियोजना कार्यक्रमहरूको अनुगमन मूल्याङ्कन गर्ने काम चाहिँ माथिकै हुन्छ। तर पनि फेरि हामी सहकार्यमा स्थानीय तह र प्रदेशसँग पनि काम गरिरहेका हुन्छौँ। जस्तो यो हाम्रो फिस्कल फेडरलिजमको मर्म अनुसार गएको बटम अप र टप बटम एप्रोचबाट हाम्रा विकास र समृद्धिका कार्यक्रमहरू सुशासनका कार्यक्रमहरू जानुपर्ने भएको हुनाले हामीले जस्तो वित्तीय सम्मानीकरण भन्ने अनुदान छ, सशर्त भन्ने छ, विशेष भन्ने छ र समपूरक भन्ने अनुदान मार्फत धेरै आयोजनाहरू तल पठाउँछौँ। यस्ता आयोजनाहरूको चाहिँ स्थानीय तहले आफैले कार्यान्वयन गर्छ, तर कार्यान्वयन गर्दाखेरि कसरी गर्यो त्यो भनेको समयमा काम सक्यो सकेन, तोकिएको मापदण्ड अनुसारको गुणस्तर कायम गर्यो गरेन र त्यसले भनेअनुसारको तपाईँको रिजल्ट दिएर समाजको रूपान्तरण गर्न, जनताको गरिबी हटाउन अथवा जनजीविकालाई माथि उठाउन अथवा रोजगारी सिर्जना गर्न अथवा अर्थतन्त्रको निर्माण गर्न काम गर्यो गरेन भनेर चाहिँ फेरि हामीले देशव्यापी रूपमा माथिबाट अनुगमन पनि गर्छौँ। त्यसले गर्दाखेरि त्यस्तो अप्ठ्यारो नपर्ला जस्तो हामीलाई लाग्छ।
हजुर, अर्को एउटा आम चासोको विषय पनि म उठाउन चाहन्छु डाक्टर साहब। जस्तो अर्थतन्त्रको समग्र पुनरुत्थानका लागि यतिखेर सबैतिरबाट सरकारको मुख ताकिएको छ। कोविडका कारणले दुई वर्षदेखि उद्योग व्यवसाय, पर्यटन, कृषि विभिन्न क्षेत्रमा जुन नकारात्मक असर परेको छ, अब यो अवस्थाबाट कसरी त्राण पाउन सकिएला भनेर तत्त्व सम्बन्धित क्षेत्रका व्यवसायीहरू होइन त्यसमा आबद्ध जनसंख्याले सरकारसँग आश गरेको छ। अर्थतन्त्र अलि जोखिम देखिएको छ, पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धि, त्यसले फेरि बजारमा पार्ने असर, यी सबै कारणले गर्दाखेरि अलिकति हामी आर्थिक रूपबाट अलि जोखिमको अवस्थामा छौं कि भन्ने एउटा भान परेको छ आम सर्वसाधारणमा। यो नीति तथा कार्यक्रमले आम जनताको यो भावनालाई र यो अवस्थालाई कतिको सम्बोधन गरेको मान्न सकिन्छ?
एकदमै राम्रो प्रश्न सोध्नुभयो। अहिले वास्तवमा विश्व अर्थतन्त्रमा नै संकुचन आएको छ र विश्व अर्थतन्त्रमा परेको संकुचनको प्रभाव हामी जस्तो सानो मुलुकमा पनि नपरिरहन सक्दैन, परेकै छ। पहिलो कुरो त हामी कोभिड 19 जुन पेन्डामिकले धेरै ठुलो असर पार्यो र हाम्रा बन्द व्यवसाय, व्यापारहरू, उद्योग क्षेत्रहरू र जनजीवनमै ठुलो एउटा चाहिँ सङ्कट पैदा गर्यो। त्यतिखेर पनि सरकारले आफ्ना संयन्त्रहरूलाई राम्रोसँग प्रयोग गरेर हाम्रो अर्थतन्त्रलाई धेरै तल जान, गिर्न जाने अवस्थाबाट बचाएकै थियो। बिस्तारै हामी निगेटिभ जुन ग्रोथको प्याटर्नबाट केही पोजिटिभमा आयौँ गत वर्ष, र यसपालि चाहिँ हाम्रो आर्थिक वृद्धि चाहिँ उत्साहजनकै छ। अरू इन्डिकेटरहरूमा हामीलाई त्यस्तो भान भयो भने हाम्रो अहिलेको अवस्थामा झन्डै 6% भनौँ, 5.84% आर्थिक वृद्धि भनेको यो उत्साहप्रदकै हो। अझ हामीले धेरै हाम्रा अर्थतन्त्रका क्षेत्रहरूलाई चलायमान बनाउन नसकेकोले यति भएको हो, नत्र हाम्रो प्रक्षेपण गरिएको 7% आर्थिक वृद्धि चाहिँ हामीले हासिल गर्न सक्थ्यौँ। तर पनि फेरि के छ भने यो चाहिँ ग्रोथको प्याटर्नबाट हेर्दाखेरि हो। तर अब जनताले उपभोग गर्ने विषय, जनताले प्रयोग गर्ने सेवा सुविधाहरूको विषय, उद्योगपति अथवा उद्योग धन्दा चलाउनेहरूलाई चाहिने कर्जाको विषय र समग्रमा हाम्रो अर्थतन्त्रलाई नै चलायमान बनाउन चाहिने समग्र क्षेत्रहरूमा चाहिँ केही न केही प्रभाव पर्यो भन्ने हिसाबले व्याख्या गरिएको छ र प्रभाव परेको पनि हो। तर देशमा हामीले मुख्य कुरो चाहिँ यो आयात प्रतिस्थापन गर्न सक्ने वस्तु तथा सेवाको उत्पादनमा हामी जोड दियौँ भने हामीले यी धेरै समस्याहरूको चाहिँ एकैचोटि समाधान गर्न सक्छौँ भन्ने छ। विदेशी मुद्राको आर्जन र आयात प्रतिस्थापन गरेर त्यो मुद्रालाई सञ्चिति बलियोसँग गर्न सक्ने अवस्थामा हामी गयौँ भने हामी बलियो हुन्छौँ भनेर सरकारले आन्तरिक स्रोतमा आधारित उत्पादनमा जोड दिने भन्ने नीति ल्याएको छ। वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि गर्ने भनेको छ र कोभिड 19 थर परेका विभिन्न क्षेत्रलाई चाहिँ सबलीकरणतर्फ उन्मुख गराउने भनेको छ र हाम्रा सबै क्षेत्रमा उत्पादन लागत घटाउने, यातायात खर्च घटाउने र विदेशबाट ल्याउने वस्तु र सेवामा पनि हामीलाई अति अनिवार्य आवश्यकताभित्र परेका र हाम्रो देशमा उत्पादन गर्न कठिन पर्ने र धेरै खर्च लाग्ने वस्तु र सेवालाई मात्र ल्याउने भन्ने नीति लिएको छ। र अर्कोतर्फ हामीले हाम्रो अर्थतन्त्रको संरचनामै अलिकति सुधार गर्ने भनेका छौँ। हाम्रो प्राइमरी सेक्टर र सेकेन्डरी सेक्टरलाई मजबुत बनायौँ भने हामी यस्ता खाले जोखिमबाट बच्न सक्छौँ र स्वाधीन अर्थतन्त्रको जग बनाउने तर्फ उन्मुख हुनेछौँ भन्ने छ। त्यसैले हाम्रा प्राइमेरी सेक्टरलाई अहिलेको नेतृत्व कार्यक्रममा बलियो आधार बनाएर कृषि अर्थतन्त्रमा नै विशेष जोड दिने र कृषि अर्थतन्त्रको कृषि क्षेत्रको जुन बलियो प्रयोगबाट स्तर उन्नतिबाट उत्पादन भएका वस्तु तथा सेवालाई उद्योग तर्फको पहिलो र मेटेरियलको रूपमा प्रयोग गर्न सक्ने गरी पनि हामी प्रयोग गर्ने र अगाडि बढ्ने भनेर यो नीति तथा कार्यक्रममा आएको छ विषयहरू। र अर्को कुरा, हाम्रा आफ्नै देशभित्र रहेका जो पहिला सञ्चालनमा रहेका उद्योग धन्दाहरू थिए तिनलाई पनि राम्रोसँग हामी चलाउने र कम तपाईँको इन्ट्रेस्ट रेटमा उद्योगी व्यवसायी व्यापारी र साना तथा मझौला र घरेलु उद्योगहरूलाई व्यवस्थित बनाउँदै लाने, उनीहरूलाई उत्पादनमा शरीक बनाउने र धेरैभन्दा धेरै रोजगारी देशभित्र नै सिर्जना गर्ने र देश बाहिरको जाने रोजगारी भनेको अत्यन्तै आकर्षक गन्तव्यमा जहाँ उत्पादन र उत्पादकत्व धेरै बढी हुन्छ त्यस्ता ठाउँमा मात्रै हामीले नेपाली दाजुभाइ दिदीबहिनीलाई त्यो तर्फ जान उन्मुख गराउने तर बाध्य नगराउने भन्ने छ। त्यसैले अब खास गरी विश्व अर्थतन्त्रमा परेको संकुचन र अहिले हाम्रो पेट्रोलियम पदार्थमा पर्न गएको मूल्य वृद्धिको चाप, यो सबै हेर्दाखेरि अलिकति अप्ठ्यारो स्थिति देखिन्छ। तर सरकारले यसलाई व्यवस्थित गर्नको लागि बाह्य क्षेत्रमा परेको चापलाई कसरी व्यवस्थित गर्ने भनेर बलियो नीति ल्याउने हिसाबले कार्यक्रममा अनबोर्ड गरेको छ। त्यसैले हामीलाई लाग्छ हामी पहिलो कुरो आन्तरिक रोजगारी बढाउन सक्ने हुनको लागि हाम्रो कृषि अर्थतन्त्रलाई नै बलियो बनाउने र उद्योग क्षेत्रमा अहिले आएको उत्पादनको ह्रासलाई वृद्धि गराउने आवधिक योजनामा नै हामीले झन्डै 19% अर्थतन्त्रमा औद्योगिक क्षेत्रबाट कन्ट्रिब्युसन गर्ने भनिएको छ। तर अझै पनि हामी 14% हाराहारीमा छौँ। यसलाई जसरी पनि बढाउनु पर्ने हुन्छ त्यो बढाउनको लागि हाम्रो राष्ट्रिय उद्योगपति र उद्यमीहरू उद्यमशीलतामा जोड दिने, विश्वास गर्ने र त्यहाँ आफ्नो क्षमता प्रयोग गर्न चाहने नागरिक अथवा समाज अथवा व्यक्ति अथवा समूह सबैलाई हामीले अलिकति बढी नै आकर्षण गर्न सक्ने नीति लिनुपर्ने हुन्छ र त्यही अनुसार नै यो नीति तथा कार्यक्रममा आएको छ। धेरैजसो हाम्रो आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउने, स्वाधीन अर्थतन्त्रको जग बनाउने र आफ्नै उत्पादन आफ्नै प्रयोग भनिएको छ। सकेसम्म आफ्नै देशमा उत्पादन भएको वस्तु तथा सेवालाई प्रयोग गर्ने गरी जाने तर त्यसमा भने पारस्परिक लाभ र तुलनात्मक एवं पारस्परिक लाभ र तपाईँको कम्पेरेटिभ कस्ट एडभान्टेजका विषयहरूलाई चाहिँ ध्यानमा दिने भनिएको छ। त्यसैले मलाई लाग्छ हामीले लो ह्याङ्गिङ फ्रुट्सको रूपमा रहेको हाम्रो पर्यटन क्षेत्रलाई पनि अलिकति गतिशील बनाउने भनेर निर्देशन कार्यक्रममा आएको छ र कम खर्च गरेर धेरै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने क्षेत्रको पहिचान गरी त्यसतर्फ देश उन्मुख गराउने र त्यसको लागि इभिडेन्स बेस्ड पोलिसी निर्माण गर्ने, R&D को माध्यमबाट आइडेन्टिफाइड भएर सर्टिफाइड गरेको रिकमेन्डेसनलाई प्रयोग गरेर नीति कानुनहरू बनाउने र अगाडि बढ्ने भनेको छ। यसले हामीलाई लाग्छ अहिले भने जस्तो देखिए जस्तो बाहिर श्रीलङ्कामा भएको हाहाकार जस्तो अवस्था चाहिँ हामीले भोग्नु पर्दैन तर वित्तीय अनुशासन र तपाईँको विकास सुशासन चाहिँ पूर्ण रूपले पालना गरेर अगाडि बढ्नुपर्ने चाहिँ देखिन्छ।
हजुर, त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा हामी सरकारले हिजो सदन समक्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाल। डाक्टर साहब, म अन्त्यतिर नै एउटा प्रश्न राख्न चाहन्छु। समग्रमा उद्योग क्षेत्रलाई अलिकति प्राथमिकता दिँदै अबको एक दशकमा चाहिँ होइन नेपालको उद्योग क्षेत्रको प्रवर्धनका लागि दशकका रूपमा मनाइने भनिएको छ। मेक इन नेपाल, मेड इन नेपाल जस्ता विषयहरूलाई चाहिँ प्रवर्धन गर्ने कुराहरू छन्। यहाँनिर निरन्तर एउटा प्रश्न के आइरहेछ भने नेपालमा आगामी दिनहरूमा जसरी विद्युत परियोजनाहरू सञ्चालन भएको छन् त्यसको उत्पादन र त्यो उत्पादनलाई वितरण गर्दाखेरि निर्यात गर्ने भन्ने विषयले प्राथमिकता पाएको छ। तर विज्ञहरू धेरैजसो विशेषज्ञहरू यहाँहरू जस्ता अध्ययनमा तल्लीन व्यक्तित्वहरूको भनाइ के भने आन्तरिक रूपमा नै खपत गर्नुपर्छ, यसले हामीलाई दिगो रूपमा हाम्रो अर्थतन्त्रलाई मजबुत बनाउनलाई सहयोग पुर्याउँछ भनिएको छ। यो अहिले विद्युत उत्पादन र उद्योगको दशक बनाउने यो विषयलाई कसरी जोडेर हेर्न सकिन्छ सर?
यस्तो छ, पहिलो कुरो त हामी उद्योगलाई फस्टाउनको लागि अथवा उद्योग धन्दालाई प्रमोसन गर्नको लागि प्री कन्डिसन के हो, इनिसियल कन्डिसन के हो, हामी सफिसियन्ट कन्डिसनतिर जान खोज्छौँ सधैँ। सफिसियन्ट भन्दा पनि इनिसियल कन्डिसनमा ध्यान दिनुपर्छ। इनिसियल कन्डिसन भनेको वायरले लगानी गरिसकेपछि लगानीको प्रतिफल चाहिँ लिन सक्ने वातावरण बनाइदिने। लगानीको प्रतिफल भनेको उहाँहरू सामान्यतया प्राइभेट सेक्टरबाट अथवा समुदायबाट अथवा सहकारीबाट हामी गयौँ भने प्रफिट म्याक्सिमाइजेसनकै कुरा आउँछ। लगानी अनुसारको रिटर्न आउन सक्ने हुनको लागि उहाँहरूलाई चाहिने वातावरण, लगानी गर्ने वातावरण तयार गरिदिनुपर्ने हुन्छ। त्यसैले सरकारले यो दशकमा लगानीको वातावरण बनाउने, लगानीको वातावरण बनाउनको लागि उद्योगलाई चाहिने जस्तो जग्गा हुनसक्छ, प्रविधि हुनसक्छ र र मेटेरियलहरू हुनसक्छ र पारवहनका विषय हुनसक्छन्, ट्रान्सपोर्टेसनका विषय हुनसक्छन् र इन्टायर सप्लाई चेनको विषय हुनसक्छ। उत्पादन मात्र गरेर भएन, उत्पादन वितरण र फाइनल कन्जम्पसनसम्मको चेनलाई कहीँ नै नरोकिने गरी स्मुथ जान सक्ने वातावरण चाहिँ सरकारले बनाइदिनुपर्ने हुन्छ। त्यो बनाउनको लागि सरकारले उद्योगी मैत्री अथवा लगानी मैत्री कानुन बनाउने भनेको छ, कानुन निर्माण गर्ने भनेको छ र त्यो कानुनको निर्माणको साथसाथै एक हाम्रो देशमा उत्पादन भएका वस्तु तथा सेवा चाहिँ हाम्रो देशमा मात्रै खपत हुन्छ भन्ने हिसाबले पनि हामी जान सकिन्न। त्यो चाहिँ अरू देशमा पैठारी गरेर अन्तर्राष्ट्रिय बजार पनि हाम्रा उत्पादनले लिन सक्ने हुन्छ भने बाह्य देशहरूबाट उत्पादन गरेका वस्तु तथा सेवा पनि हाम्रो देशमा आएर कम्पिटिसन गर्नुपर्ने अवस्था पनि हुनसक्छ। त्यसको लागि हामीले बनाएका छौँ एउटा एन्टी डम्पिङ भन्ने एक्ट छ, काउन्टर भेलिङ भन्ने एक्ट छ र सेफ गार्ड भन्ने एक्ट छ। त्यो तिनवटा एक्ट अनुसारको कानुन हामीले बनायो भने हाम्रो देशमा उत्पादन हुने तर विदेशमा धेरै सस्तोबाट आएर यहाँ डम्पिङ भएर केही सस्तो वस्तु उपभोग गर्ने हाम्रो जुन परम्परा छ त्यसको अन्त्य गर्न चाहिने एउटा कानुन हामीले गराउनु पर्ने हुन्छ, एक्ट आइसकेको छ। त्यस्तै हाम्रो देशमा
अलिकति संक्षेपमा जाउँ रहेछ, समय अलिकति कम हुँदै गयो,
आइसके हामी कहाँ चाहिँ नि सञ्चालनमा आइरहेका इन्फ्यान्ट इन्डस्ट्रिजहरू अथवा रुग्ण इन्डस्ट्रिजहरूलाई कसरी सेफ गार्ड गर्ने भनेर, कसरी सेफ गर्ने भनेर सेफ गार्ड यहाँ पाएको छ र अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रा वस्तु तथा सेवा जहाँ जो आए पनि हामी बाहिर लगे पनि अथवा बाहिरी सामानभित्र आए पनि कम्पिटिसन गर्न सक्ने चाहिँ कसरी बनाउने भनेर काउन्टर भेलिङ एक्ट आएको छ होइन। त्यसले गर्दा कानुनी हिसाबले नीतिगत हिसाबले मजबुत छ तर त्यसलाई चाहिने अलि फेसिलिटेसन गर्ने अरू थप कानुनहरू निर्माण गर्नुपर्ने छ एउटा। अर्को चाहिँ